وقيل لهم اينما كنتم تعبدون, اور ان سے پوچھا جائے گا کہ اب کہاں ہیں وہ جن کی تم اللہ کو چھوڑ کر عبادت کرتے تھے. شرک کرنا, اللہ کی نافرمانی کرنا, اپنی خواہشات کو پوجنا جو ہے, یہ بھی ایک ایسا عمل ہے, ایسا گناہ ہے جس کی وجہ سے لوگ جو ہے وہ جہنم میں ڈالے جائیں گے. پھر مزید ان سے اگلا سوال جو ہے وہ کیا پوچھا جائے گا, من دون اللہ, اللہ کے سوا. اپنے بتوں کی جب تم عبادت کرتے تھے, ان کا کہنا مانتے تھے, تو کیوں مانتے تھے؟ من دون اللہ, اللہ کو چھوڑ کر. دونا کے معنی کیا ہوتے ہیں؟ سوائے کے لیے بھی آتا ہے, اور اس کی خاص بات کیا ہے؟ ذوی الازداد میں سے ہے, اوپر نیچے آگے پیچھے سب کے لیے آتا ہے. تو یہاں پہ کیا ہے کہ اللہ کے سوا, اللہ کو چھوڑ کر, اللہ سے ہٹ کر تم اپنے بتوں کی عبادت کرتے تھے. هل ينصرونكم, کیا وہ تمہاری مدد کر رہے ہیں, کیا وہ تمہاری مدد کر سکتے ہیں؟ او ينتصرون, یا وہ خود اپنا بچاؤ کر سکتے ہیں. اب آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالیٰ نے سوالیہ انداز میں ایک بات ان کے سامنے رکھی ہے, اور سوالیہ انداز انسان کو سوچنے سمجھنے پر آمادہ کرتا ہے. انسان اپنی تمام قوتوں کو جمع کرتا ہے اور غور و فکر کرتا ہے, سوچ بچار کرتا ہے. سوال کیا ہے کہ اب تمہارے وہ شریک, تمہارے وہ معبود, تمہارے وہ جن پیر یا وہ لوگ جن سے تم سمجھتے تھے کہ حشر کے دن, قیامت کے دن جب اللہ تعالیٰ کی طرف سے محاسبہ ہوگا, حساب کتاب ہوگا, تو یہ ہمارے کام آ جائیں گے, ہماری مدد کر لیں گے, ہماری شفاعت کروا دیں گے, ہے نا؟ تو هل ينصرونكم, کیا کچھ مدد کرتے ہیں تمہاری؟ ينصرونكم کے میں روٹ کیا ہے؟ نون سوادرا, اور نصر ان کے معنی ہوتے ہیں کہ مدد کرنا, ہے نا؟ تو ينصرونكم, کیا وہ تمہاری مدد کرتے ہیں؟ اس کے بعد جو اگلا لفظ ہے او یا ينتصرون, ينتصرون کا روٹ کیا ہے؟ نون سوادرا, سیم روٹ ہے نا, لیکن معنی جو ہے اس میں تھوڑا سا فرق ہے. کیوں معنی میں فرق ہے؟ اس لیے کہ اعراب مختلف ہیں, ہے نا, اور دوسری بات کیا ہے کہ الفاظ کی زیادتی ہے, الفاظ کی زیادتی معنی کی زیادتی پر دلالت کرتی ہے. تو انتصار, ينتصروا, انتصار, انتصار کا مطلب ہوتا ہے کہ انتقام لینا, انتقام لینا, بدلہ لینا, خود اپنی مدافعت کرنا. ایک تو ہے نا کہ نصر آ, کوئی کسی کی مدد کر رہا ہے, اور یہاں پر کیا ہے؟ انتصار. باب افتعال میں سے ہے, اور باب افتعال کا مطلب کیا ہے کہ یہاں پر جو ہے وہ انتقام لینا کے معنی پیدا ہو گئے, اپنی مدافعت کرنے کے معنی پیدا ہو گئے, بدلہ لینے کے معنی پیدا ہو گئے. اس وقت جن کے سامنے جہنم لائی جائے گی, جن کو جہنم کی ہولناکیوں میں پھینک دیا جائے گا, ڈال دیا جائے گا, پھر ان سے پوچھا جائے گا کہ اللہ کو چھوڑ کر جن کی تم پرستش کرتے تھے, بتاؤ اب وہ کہاں ہیں, کیا وہ تمہاری مدد کر سکتے ہیں؟ او ينتصرون, یا وہ خود اپنا بچاؤ کر سکتے ہیں, یا اپنی ہی کوئی مدافعت کر سکتے ہیں, یا اپنے آپ کو اس عذاب سے بچا سکتے ہیں. تو آپ دیکھ لیں کہ اب جو ہے جو عبادت کرنے والے تھے وہ بھی, اور وہ جو ان کے معبود ہیں, وہ دونوں جہنم کی گہرائیوں میں ہیں, وہ دونوں جہنم کے اندر ہیں. ان سے ان پر گرفت کی جا رہی ہے, محاسبہ کیا جا رہا ہے, پھر کہا جا رہا ہے فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ, فَكُبْكِبُوا فِيهَا, پھر وہ اوپر تلے, فیہا اس میں دھکیل دیے جائیں گے. کُبْكِبُوا, اور آپ کو پتہ ہی ہے اس کا ایک روٹ تو آپ نے کاف اور با با پڑھا تھا, اور اس کا کہتے ہیں کہ رباعی روٹ بھی ہے, کاف با کاف با. تو کاف با با الٹ دینا, اور کاف با کاف با, जब किसी चीज में जो है वो तकरार है तो लफ्जी तकरार भी मानी में शिद्दत पर दलालत करती है। और कुब के बू में दो जो मानी है वो खास पाए जाते हैं, एक तो यह कि किसी चीज को एक के ऊपर एक धकेलते चले जाना, एक फिर दूसरी फिर तीसरी, एक के ऊपर एक धकेलना। दूसरे इसके अंदर यह है कि गहराई में जो है ना उसका लुढ़कते जाना। तो यहाँ पे अब किस चीज की गहराई है, जहन्नुम की गहराई है, तो जहन्नुम की गहराई में वो लुढ़कते चले जाएंगे, वो उसके अंदर जो है वो गिरते चले जाएंगे। तो गोया के कब्बुन मुंह के बल गिरा देना, बिछाड़ देना, पिछाड़ देना। और एक तरफ ये है कि किसी को जब धकेल दिया जाता है या मुंह के बल गिरा दिया जाता है तो इसमें भी उसकी जिल्लत का पहलू है, इसमें भी सजा का पहलू है। तो अब वो तमाम असनाम इलाह वो लीडर जिनकी इन्होंने पैरवी की वो सारे के सारे जो है वो उसमें डाल दिए जाएंगे। फकुब किबूफी हा हम वो वल गाबून, और गाबून जो है वो कौन है, हाँ आपने पीछे आयत नंबर 91 में लिल गावीन भी पढ़ा, गैन वो या, और गावीन जो है या गैन वो या जो है इसका मतलब होता है बहकाना, अगवा करना, गवा बहकना। तो तमाम बहके हुए लोग जो हैं वो भी और जिन्होंने बहकाया वो भी, गोया के लीडर भी रहनुमा भी और उसके साथ उनकी अताअत करने वाले भी, वो सब जहन्नुम के अंदर जो है वो फेंक दिए जाएंगे। और मैंने आपको बताया था ना एक इमाम मुस्लिम की जो हदीस एक दफा सुनाई थी उसमें क्या बात बताई थी कि 70 साल के बाद एक पत्थर गिरता हुआ जहन्नुम की तह तक जब पहुंचा तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम महफिल में अपने सहाबा के साथ बैठे हुए थे, आपको आवाज आई आपने और सहाबा को भी, आप अपने सहाबा से पूछा कि ये किस चीज के गिरने की आवाज है, तो सहाबा ने कहा कि अल्लाह और अल्लाह का रसूल ज्यादा बेहतर जानता है, हमें नहीं पता। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आज से 70 साल पहले जहन्नुम के दरवाजे पर उसके दहाने पर उसके मुंह पर एक पत्थर लड़काया गया था, लुढ़कता लुढ़कता गिरता गिरता आज वो जहन्नुम की तह तक पहुंचा है। वो जहन्नुम बहुत गहरी है। और अब यहाँ पे किन को लुढ़काया जा रहा है, किन लोगों को उसके अंदर गिराया जा रहा है, ये वो लोग हैं जो अल्लाह के नाफरमान हैं, ये वो लोग हैं जो अल्लाह की जो है वो नाफरमानी करने वाले हैं, अल्लाह की अताअत की हदों से निकलने वाले हैं। और आप सोच लीजिए कि अल्लाह ताला को ये बात कितनी नापसंद है, कितनी सख्त नापसंद है कि मुझे छोड़कर औरों की बंदगी की और अब उनको कहाँ फेंका जा रहा है, जहन्नुम के अंदर नीचे बिल्कुल उसकी गहराई के अंदर है ना, गहराई के अंदर। फकुब किबू फीहा हुम वल गाबून, कुब किबू इस लफ्ज से भी ना इसके अंदर एक रिदम है, बस फेंक दिया जाएगा, धकेल दिया जाएगा, औंधे मुंह गिरा दिया जाएगा, गिरते चले जाएंगे, लुढ़कते चले जाएंगे। और आप देखें कि किसी इमारत से, किसी बिल्डिंग से, किसी बुलंदी से अगर कोई नीचे गिरे तो उसके अंदर क्या रह जाता है, कुछ भी नहीं रह जाता ना। और कहां इतनी गहराई में लोग गिर के जाएंगे और वो कोई पत्थर नहीं होंगे, वो कोई दरख्त नहीं होंगे, बल्कि वो इंसान होंगे, अल्लाह के नाफरमान होंगे, गावून। और ये कौन है जो अगवा करता है, शैतान और उसके साथी, इंसानों में से भी हैं और जिन्नों में से भी हैं। वह जुनूदु इबलीस आजमाऊन, और लश्कर इबलीस के जुंद से है, लश्कर के लिए आता है, सिपाहियों के लिए भी आता है जुंदी, तो जुनूद, तो जुंद की जमा है जुंद, जुनूद। इबलीसा इबलीस के लश्कर, अजमाउन सब के सब, अब जुनूद ही जब जमा के लिए आ गया तो दोबारा अजमाउन लाने की क्या जरूरत है, लेकिन अल्लाह ताला बताना चाहते हैं कि एक नहीं सब के सब, वो जो लीडर थे वो भी और वो जो उनकी अताअत करने वाले थे वो भी, वो सारे इबलीस के लश्कर हैं, वो आपस में एक दूसरे का साथ देने वाले हैं, अब सारे के सारे जो है वो जहन्नुम के अंदर फेंक दिए जाएंगे, सारे के सारे उसके अंदर जो है वो डाल दिए जाएंगे। तो आप देख लें कि माबूदीन भी और आबेदीन भी, जैसे माल डंगर नहीं होते कि आप किसी जगह पे तंग सी जगह हो और माल डंगर सारे उसके एक के बाद दूसरा उस पर धकेल दिया जाए। बाज़ूकात ये जब जिबा करने के लिए जानवर लेके जाए जाते हैं जिबा खाने की तरफ, तो बहुत सारे एक ही गाड़ी में एक ही जगह धकेल कर भर कर लोग उसको ले जाते हैं, या मुर्गियां हैं एक के ऊपर दूसरी। तो वो क्या है कि सबके सबको इकट्ठा किया जाएगा। और अभी ये पिछले वीक की बात है, बात हो रही थी पाकिस्तान, तो पता चला कि शादी होने वाली थी तो शादी के लिए 40,000 की मुर्गियां खरीदी, और जैसे किसी के भी हवेली में जगह थी ना, उसमें एक जगह में बंद कर दी। और जब उनको उसने बंद कर दिया तो किसी वक्त जैसे फजर में किसी ने भी गलती से किसी के घर थी ना तो दरवाजा खोल दिया, और वहां पे तो कुत्ते वगैरह आवारा किस्म के बहुत होते हैं ना, तो कुत्तों ने आकर उनको चीर फाड़ खाया। तो कुत्तों का चीरना फाड़ना और फिर उन मुर्गियों का जो है वो चीखना चिल्लाना, यानी बाज डर से सहम कर ही मर गई और बाज को कुत्तों ने चीर फाड़ा ना एक के ऊपर एक। तो मैं उस बात उस पे भी एक सोच रही थी कि वाकई ये जो खौफनाक आवाजें होती हैं या दहशत होती है कि कोई किसी को मार रहा है, कोई किसी को खा रहा है, तो बाज औकात उस सदमे से भी जो है ना चीजें मर जाती हैं, जानवर चरिंद परिंद और इंसान भी। तो अब सारे के सारे उसमें ऊपर तले धकेल दिए गए हैं, जिन्नों में से भी हैं, इंसानों में से भी हैं, सारे के सारे। और क्यों धकेले गए हैं, ये सब अल्लाह के नाफरमान थे। कालू वो कहेंगे वहम फीहा यख्तसिमून, अब वहां पे जब ऊपर नीचे धकेल दिए गए हैं और वो पीर भी और उनकी पैरवी करने वाले भी और वो आबिद भी और उनके माबूद भी, जब अंदर डाल दिए गए हैं, उनको सजा मिल रही है, सजा दी जा रही है, तो अब वो कालू वो कहेंगे वहम फीहा यख्तसिमून, और वो एक दूसरे से झगड़े करेंगे। और यख्तसिमून का रूट है खा स्वाद मीम खसमा, यहाँ पे इख्तिसाम बाबे इफ्तियाल से है, तो इसमें जो है वो जैसे बदला लेने के मानी भी पाए जाते हैं ना। तो इस मतलब क्या है कि अपनी मदाफियत करेंगे वो लोग, कैसे मदाफियत करेंगे कि एक दूसरे से झगड़ेंगे, एक दूसरे से कहेंगे कि तुम्हारी वजह से मैंने ये गलती जो है या गुनाह जो है वो किया है। अब वो लोग जो दुनिया में अपने बुजुर्गों पेशवाओं रहनुमाओं को मानते थे, उनके हाथ पांव चूमते थे, उनकी बात को सनद समझते थे, और जब उन पर हकीकत खुलेगी कि उनका क्या अंजाम हो रहा है और हमारा क्या, तो वो आगे चलने वालों से कहेंगे कि तुम ही थे मुजरिम, तुम ही ने हमें जो है वो यहां तक पहुंचाया, हमारी बर्बादी की जो दास्तान है उसके तुम ही जिम्मेदार हो। और उस वक्त जो है जो अताअत करने वाले हैं वो अपने लीडरों को मुजरिम ठहराएंगे, उन पर लानत भेजेंगे, और जो तकलीद करने वाले जब उन पर लानत भेजेंगे तो जो उनके लीडर हैं वो उनसे कहेंगे कि हमने एक रास्ता तो दिखाया था, जबरदस्ती थोड़ी की थी, तुम खुद ही से चलकर हमारे पीछे पीछे आए थे, है ना। अब वहां पे जाकर एक दोनों को एहसास होगा, वहां पे दोनों जो हैं एक दूसरे से बरी होना चाहेंगे, एक दूसरे के साथ लड़ाई झगड़ा करेंगे, और फिर ये कहेंगे कि जो है वो तुम्हारी वजह से हम जो हैं यहां पर आए हैं, और अब हकीकत हमारे सामने आई है, हमारी बड़ी सख्त भूल थी, बड़ी गुमराही पे डाल दिया तुमने हमको। और उस वक्त वो कहेंगे कि तुम्हें खुद नहीं कुछ भी नजर आता था, तुम्हें नहीं पता था अच्छे और बुरे का। और आप देख लें कि अल्लाह ताला आखरत का ये इबरतनाक नक्शा कुरान में जगह जगह खींचता है कि अंधी तकलीद करने वाले जो हैं उनको चाहिए कि दुनिया में आंखें खोल रहे, किसी के पीछे चलने से पहले देख लें कि है कौन, वो ठीक भी है कि गलत, और लेकर कहाँ जा रहा है। सूरत आराफ आयत नंबर 38, कुल्लमा दखलत उम्मतुन लानत उख्तहा हत्ता इज्जतदारकू फीहा जमीअन कालत उखराहुम लिऊलाहुम रब्बना हाउलाई अदल्लूना फआतिहिम अज़ाबन عذاباً دیفاً من النار قال لكل دیف ولكن لا تعلمون. اب اس سے بھی کیا پتا چلتا ہے کہ پیچھے آنے والا گروہ اپنے سے آگے والے گروہ پر اپنے لیڈر پر لعنت کرے گا جب سب وہاں جمع ہو جائیں گے. تو ہر بعد والا گروہ اپنے پہلے گروہ کے متعلق کہے گا اے ہمارے رب یہ ہیں وہ لوگ جنہوں نے ہمیں گمراہ کیا تھا, اب انہیں آگ کا اب دوہرا عذاب دے دیجئے. اللہ تعالیٰ فرمائے گا سبھی کے لیے دوہرا عذاب ہے مگر تم جانتے نہیں ہو. یہ ہے لڑائی جھگڑا, کہیں گے ہم تھوڑی یہ تھے جنہوں نے ہمیں گمراہ کیا تھا, آپ ان کو دوہرا عذاب دیجئے. سورت حامیم سجدہ آیت 29. وقال الذين كفروا ربنا ارنا الذين ضلنا من الجن والانس نجعلهما تحت اقدامنا ليكونا من الاسفلين. اور کافر اس وقت کہیں گے ہمارے پروردگار ان جنوں اور انسانوں کو ہمارے سامنے لا جنہوں نے ہمیں گمراہ کیا تھا تاکہ ہم انہیں پاؤں تلے روند ڈالیں اور وہ پست اور ذلیل ہو کر رہ جائیں. اب وہاں پہ وہ چاہیں گے کہ آج بس اب ان کو چھوڑیں گے نہیں, ہم انہیں پاؤں کے تلے پیس ڈالیں روند ڈالیں. اسی طرح سورت احزاب آیت 67-68 میں اللہ تعالیٰ کیا کہتے ہیں, وقالوا ربنا اور وہ کہیں گے اے ہمارے رب انا اطعنا سادتنا وکبراءنا فضلونا السبیلا, ہم نے اپنے سرداروں اور بڑوں کی اطاعت کی اور انہوں نے ہم کو سیدھے رستے سے بھٹکا دیا. ربنا آتہم ضعفین من العذاب ولعنہم لعنا کبیرا, اے ہمارے رب ان کو دگنا عذاب دے اور ان پر سخت لعنت کر. تو یہ ہے جھگڑا جو ان کے درمیان ہو رہا ہے. وجنود ابلیس اجمعون قالوا وهم فیہا یختصمون, اب وہاں پہ جہنم میں عذاب میں سزا میں آپس میں لڑ جھگڑ رہے ہیں. تاللہ ان کنا لفی ضلال مبین, اور جب یہ بہکے ہوئے لوگ اپنے معبودوں سے کہیں گے خدا کی قسم ہم تو صریح گمرائی میں تھے, اب اندھی دھند تکلیف کرنے والے, اندھی دھند آنکھیں بند کر کے پیچھے چلنے والے اپنے لیڈروں کے, اب اس وقت جو ہے وہ کیا کریں گے اپنے لیڈروں سے کہیں گے کہ ہم نے جو تمہاری اندھی دھن تقلید کی تاللہ اللہ کی قسم ان کنا لفی ضلال مبین, ہم کھلی گمراہی میں تھے, بڑی زیادتی کی ہم نے, بڑا گناہ کیا ہم نے, بڑی غلطی ہوئی ہم سے. کب کیا غلطی ہوئی ہم سے, کیا تھی ضلال مبین, اذ جب نسویکم برب العالمین, جب ہم تم کو نسویکم ہم تم کو برابر ٹھہرا رہے تھے. سین و یا جو ہے اس کے معنی کیا ہے کہ برابر ٹھہرانا, جیسے برابر کرنا مساوی کرنا, کہ بڑے ہی افسوس کی بات ہے کہ جب ہم نے تمہیں جو ہے وہ برابر ٹھہرا دیا, اس کے برابر کر دیا, ہاں اللہ رب العالمین کے برابر, برب العالمین رب العالمین کے برابر تمہیں ٹھہرا دیا. افسوس کی بات تو یہ ہے, اب انہیں اپنی غلطی کا احساس ہوگا کہ ہم نے جو ہے یہ غلطی کیوں کی, ہے نا, ہم نے ایسا کیوں کیا کہ جو اختیارات اور جو حقوق اللہ کے تھے وہ ہم نے تمہیں دے دیے, کاش کہ ہم نے غور و فکر سے کام لیا ہوتا, کاش کہ ہم نے جو ہے وہ تمہیں اللہ کے برابر جو ہے وہ نہ ٹھہرایا ہوتا. تو اس وقت جو ہے وہ کہیں گے ہم اس وقت بڑی کھلی گمراہی میں تھے, اذ نسویکم برب العالمین, جب ہم نے تم کو اللہ کے برابر ٹھہرایا. اور اللہ کی جتنی صفات ہیں اس میں سے جو بھی صفت آپ اگر اپنے جیسے بندوں کو دے دیں یا اپنے آپ کو دے دیں یا اپنے لیڈر اور رہنما کو دے دیں تو یہ اس کے معنی ہے مساوی. اور حقیقت یہ ہے کہ پھر انسان جب کفر کرتا ہے, جب شرک کرتا ہے تو کیا کرتا ہے کہ اپنے جیسے انسانوں کو جو ہے وہ اختیارات اور وہ حقوق دے دیتا ہے جو کہ دراصل اللہ ہی کے لیے جو ہیں وہ مطلوب ہیں, اللہ ہی کے لیے جو ہیں وہ جائز ہیں. अदलना इल्लल मुजरिमून, और नहीं हमको गुमराह किया मगर मुजरिमों ने, और वो मुजरिम लोग ही थे जिन्होंने हमको इस गुमराही में जो है वो डाल दिया। तो अब जो है वो इस बात का इकरार करेंगे कि हमारे जो लीडर थे उन्होंने हमें गुमराह किया है। अब आप देख लीजिए कि जो पैरोकार हैं उनका अपने आप को मलामत करना, अपनी बदबख्ती पर मातम करना, रोना, चिल्लाना, हसरत की तस्वीर बन जाना। तो मुजरिमून, ये मुजरिमून लफ्ज जो है ना वो लीडरों के लिए इस्तेमाल कर रहे हैं जिनकी अताअत की जाती है, और दुनिया में हर शख्स किसी ना किसी को अपना लीडर और रहनुमा समझता है। मुझे और आपको भी सोचना चाहिए कि मैं जिन्हें मानती हूँ, जिनके पीछे चलना चाहती हूँ, मेरे दोस्त हैं, रिश्तेदार हैं, घर वाले हैं या बाहर के लोग हैं, कहीं ऐसा तो नहीं कि उनका किरदार मुजरिम वाला है। एक तरफ ये मुजरिमों का किरदार अल्लाह ताला सामने रख रहे हैं, दूसरी तरफ पैगम्बरों का किरदार रख रहे हैं। इल्ला मन अतल्लाहा बिकल्बिन सलीम, तो दोनों किरदारों में से मैं किसको जो है वो पूरा करती हूँ, किसके पीछे चलती हूँ। तो यही वो लोग थे, यही वो मुजरिम थे जिन्होंने हमको इस गुमराही में डाला। फमा लना मिन शाफईन, अब हमारा कोई सिफारशी नहीं है। दुनिया में हम समझते थे कि ये हमारे सिफारशी हैं, ये हमारी मूर्तियां, ये हमारे बुत, ये हमारे लीडर, ये हमारी सिफारिश करेंगे। बड़ी हसरत के साथ वो ये बात कहेंगे कि इनकी शिफात की उम्मीद पर सारी जिंदगी हमने इनकी परस्तिश की, इनका झंडा उम्र भर हम उठाए फिरते रहे, और अफसोस के आज इनमें से कोई भी हमारी हमायत या मुदाफियत उसके लिए जो है वो हमें खड़ा नजर नहीं आता, हमारा आज कोई साथी नहीं है। ये बड़ा ही हसरत का जुमला है, फमा लना मिन शाफिईन, कि आज हमारा कोई सिफारशी नहीं है। वला सदीकिन हमीम, वला सदीकिन हमीम, और ना कोई जिगरी दोस्त। और आपको पता ही है कि सदीक जो है ये सिद्क से है, और इसके मानी क्या है कि ऐसा दोस्त जो सच्चा हो, जो मुश्किल में काम आए, जिसके कॉल और फेल में सदाकत हो, और ऐसा दोस्त जो दुख दर्द का साझी हो, जो दुख को बांटे। जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दोस्त कौन थे? अबू बकर सिद्दीक रजी अल्लाह अन्हु, और हर सहाबी आपके लिए सिद्दीक था, है ना? एक तो अबू बकर सिद्दीक रजी अल्लाह अन्हु थे ही सच्चे, हर आपकी तकलीफ में आंसू बहाने वाले, हर मुश्किल वक्त में आपका साथ देने वाले। वो दिन इतना शदीद होगा, वो इतना सख्त दिन होगा कि हर शख्स को अपनी ही पड़ी होगी, है ना? और अब कोई मुखलिस दोस्त नहीं है जो दिल सोजी करे, जो उस वक्त जो है वो काम आए। और आप देख लीजिए कि सूरत ज़ुखरुफ आयत 67 में 67 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, अल अखिल्ला यौमाइज़िन बादुहुम लिबादिन अदुवुन इल्लल मुत्तकीन, दोस्त उस रोज एक दूसरे को दुश्मन होंगे, दोस्त उस दिन एक दूसरे के दुश्मन होंगे, मगर मुत्तकीन की दोस्तियां कायम रहेंगी। वो दिन इतना सख्त होगा, अल अखिल्ला यौमाइज़िन बादुहुम लिबाद, खलाल नहीं होता कि उस दिन जो है लोग क्या चाहेंगे कि एक दूसरे से दूर हो जाएं, एक दूसरे के दुश्मन। अल अखिल्लाउ यानी खलील, अच्छे दोस्त भी उस दिन एक दूसरे के अदूब दुश्मन होंगे, इल्लल मुत्तकीन, सवाए मुत्तकीन के। हर शख्स ये चाहेगा कि दूसरे को ज्यादा सजा मिल जाए और किसी तरह मैं जहन्नुम की आग से जो है वो बच सकूं। सूरत फुरकान आयत 28 में आप पढ़ चुकी, या वैलता लैतनी लम अत्तखिज फुलानन खलीला, उस वक्त इंसान हसरत से कहेगा, ऐ काश मैंने फलां को अपना दोस्त ना बनाया होता, ऐ काश फलां मेरा दोस्त और रहनुमा जो है वो ना होता। तो उस वक्त इंसान जो है वो हसरत करेगा, उस वक्त इंसान रोएगा چیخے گا، چلائے گا، تو اصل دوست کون ہے جو انسان کو جہنم کی آگ سے جو ہے وہ بچا لے، جو انسان کو جہنم کی آگ سے جو ہے وہ دور کر دے. ولا صدیق حمیم، صدیق بھی دوستی کا ایک درجہ ہے، اور حمیم حامیم اس کے معنی ہوتے ہیں سخت گرم پانی، اور سخت گرم پانی کیا کرتا ہے، کھولتا ہے نا، اس میں آپ دیکھتے ہیں ایک بھاپ سی ہوتی ہے، محسوس بھی ہوتی ہے. تو اسی طرح اس دوست کو جس میں سخت گرم جذبات ہوں، گویا کہ بہت ہی کڑنے والا، ساتھ دینے والا اور کام آنے والا جو دوست ہے، اس کے لیے یہ استعمال کیا جاتا ہے کہ گویا کہ ولا صدیق حمیم، کہ اس دن نہ کوئی جگری دوست ہے، نہ کوئی ویسا دوست ہے، اور حمیم نہ ہی کوئی جگری دوست ہے، کام آنے والا کوئی نہیں ہے، گہرا دوست، جگری دوست. اور آپ دیکھ لیں کہ دوست وہی ہوتا ہے نا جو مشکل میں کام آئے، تو اب جو ہے وہ مشکل میں کام آنے کے لیے کوئی دوست نہیں ہے. تو ایک طرف جو ہے وہ ہدایت کے جو لیڈر اور راہنما ہیں، اللہ تعالیٰ نے ان کا کردار پیش کیا، وہ کون ہیں؟ ابراہیم علیہ السلام اور انبیاء. اور دوسری طرف جو ضلالت کے اور گمراہی کے لیڈر اور راہنما ہیں، اللہ تعالیٰ ان کا کردار بھی پیش کر رہے ہیں کہ یہ دوستی کے روپ میں آتے ہیں. یہ کہتے ہیں کہ کل کو ہم تمہارے بڑے کام آئیں گے، لیکن ان کا کردار کیا ہے کہ یہ لوگ جو ہیں، یہ سارے کے سارے جو ہیں یہ مجرمون ہیں، دلال مبین میں ہیں، اور کوئی کام آنے والے نہیں ہیں. تو میری پیاری بہنوں، وہ دن بڑا ہی سخت ہوگا، بڑا ہی شدید دن ہوگا. فَإِذَا نُفِخَ فِي الصُّورِ فَلَا أَنْسَابَ بَيْنَهُمْ وَيَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ وَأُمِّهِ وَأَبِيهِ، ہے نا. ان ساری باتوں سے ہمیں کیا بات پتہ چلتی ہے کہ کوئی بھی جو ہے نا اس دن کام نہیں آئے گا. بے شک بعض لوگ کہتے ہیں جی میری ماں دوست ہے، کوئی کہتا ہے باپ دوست ہے، کوئی کہتا ہے شوہر ہی میرا دوست ہے، کوئی کہتا ہے اولاد میری دوست ہے، کوئی کہتا ہے میرے دوست بڑے اچھے ہیں، لیکن کسی بھی رشتے کے پیچھے لگ کر اپنی آخرت کو برباد نہیں کرنا چاہیے، ہے نا. ایسا نہ ہو کہ دوستی کے روپ میں بہروپیے مل جائیں، دوستی کے روپ میں جو ہے وہ کوئی غلط رہنمائی کرنے والا مل جائے. فلو ان لنا کرتن فنکون من المؤمنین، پھر وہ کہیں گے اے کاش، ان لنا کرتن، کہ ہمیں ایک بار ہمارے لیے ہو. کرتن ہوتا ہے ایک بار، کہ ہم ایک دفعہ جو ہے وہ پلٹ سکیں. فنکون من المؤمنین، تو ہم ہو جائیں مومنوں میں سے. کہ اب انسان جو ہے ایک طرف تباہی ہے، ایک طرف انجام ہے، ایک طرف بربادی ہے، ہلاکت ہے، ہمیشہ ہمیشہ کی ہے. اور اس وقت انسان جو ہے وہ تمنا کرے گا، کہے گا فلو ان لنا کرتن فنکون من المؤمنین، ایک بار بس، صرف ایک دفعہ اگر ہمیں واپس جانے کا موقع مل جائے، تو پھر دیکھیے کہ کیسے ہم اللہ تعالیٰ کی جو ہے وہ اطاعت کریں گے. اور سورۃ الانام آیت 28 میں آپ یہ بات پڑھ چکی کہ اللہ رب العزت کیا فرماتے ہیں، وَلَوْ رُدُّوا لَعَادُوا لِمَا نُهُوا عَنْهُ، اگر انہیں سابق زندگی کی طرف بھیج دیا جائے تو وہی کچھ کریں گے جس سے انہیں منع کیا گیا تھا. اب یہ کہتے ہیں نا کہ ہمیں واپس ایک دفعہ بھیج دیجئے، اور اللہ تعالیٰ کہتے ہیں کہ اگر انہیں واپس ایک دفعہ بھیج دیا گیا تو وہی کچھ کریں گے جو کہ وہ دنیا میں کرتے رہے. اسی طرح سورت الفجر میں اللہ رب العزت فرماتے ہیں، وجا ربک والملک صفا صفا وجیء یومئذ بجہنم یومئذ یتذکر الانسان وانا له الذکرا یقول یا لیتنی قدمت لحیاتی. تو اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ اس وقت انسان کا تمنائیں کرنا، آرزوئیں کرنا، افسوس کرنا، اپنے اوپر رونا، چیخنا، چلانا اور یہ کہنا کہ اگر ہمیں ایک دفعہ مہلت ملے تو دیکھیے کہ ہم کیا کرتے ہیں. اور ایسا ہوتا ہے نا کہ جب ریزلٹ ملتا ہے کبھی ایک نمبر کم, کبھی دو نمبر کم, کبھی چار نمبر کم, تو اس وقت افسوس ہوتا ہے کہ کاش کہ میں نے جو ہے اس وقت دھیان سے پڑھا ہوتا, کاش کہ میں نے اس وقت جو ہے وہ زیادہ محنت کی ہوتی, ہے نا. تو اس وقت انسان کیا کہتا ہے کہ افسوس کرتا ہے. اور پھر آپ دیکھیے اسی طرح سورت مومنون میں بھی آپ پڑھ چکے, قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين, کہ اس وقت لوگ جو ہے وہ اقرار کریں گے اپنے گناہوں کا اور کیا کہیں گے, ربنا اخرجنا منها فإن عدنا فإنا ظالمون, اے ہمارے پروردگار ہمیں یہاں سے نجات دے دے, بس ایک دفعہ نکال دے, اگر ہم پھر ایسا کریں تو بے شک ہم ظالم ہیں. قال اخسؤوا فيها ولا تكلمون, پھر اللہ تعالیٰ فرمائے گا پھٹکارے ہوئے ہو, دفع ہو جاؤ, دور ہو جاؤ, یہیں پہ پڑے رہو اور مجھ سے کلام نہ کرو, مجھ سے بات بھی نہ کرو. تو یہاں دوسری طرح یہی بات کو کہا گیا, فلو ان لنا کرتن فنکون من المؤمنین ان فی ذلک لآیہ وما کان اکثرهم مؤمنین, بے شک اس میں ایک نشانی ہے, ایک بڑی نشانی, مگر اکثر ان میں سے ایمان لانے والے نہیں ہیں. وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ, اور حقیقت یہ ہے کہ تیرا رب نافرمانوں کے لیے زبردست ہے, قدرت رکھنے والا ہے, عذاب کے ایک جھٹکے سے, عذاب کی ایک چوٹ سے ان کو تباہ و برباد کرنے والا ہے, اور اپنے رویوں پر نظر ثانی کرنے والے جو ہیں, جو توبہ کرتے ہیں, جو اپنے رویوں کو بدل دیتے ہیں, تو ان کے لیے رحیم بھی ہے. آپ تلاوت سنیے.
قال لأبيه وقومه ما تعبدون, قالوا نعبد أصناما فنظل لها عاكفين, قال هل يسمعونكم إذ تدعون أو ينفعونكم أو يضرون, قالوا بل وجدنا وأزلفت الجنة للمتقين.
آپ دیکھیں کہ کتنی خوبصورت ہے یہ تلاوت، اور جس میں ہمارے سامنے کیا پیغام لایا جا رہا ہے، کیا بات بتائی جا رہی ہے، ایک اللہ کی عبادت اور بندگی، ابراہیم علیہ السلام کا کردار اپنانا، اور ابراہیم علیہ السلام کو اپنی جو ہے صرف اپنی فکر نہیں تھی، ارد گرد کی معاشرے اور سوسائٹی کی فکر بھی تھی، اپنے گھر والوں کی فکر بھی تھی، اور ابراہیم علیہ السلام کو صحبت صالح جو تھی اس کی بڑی تمنا تھی، دنیا میں بھی اور آخرت میں بھی، اور ان کو اس بات کی فکر بھی تھی کہ دنیا میں جو کچھ کر رہا ہوں میرے جانے کے بعد جو ہے وہ مجھے لسانہ صدقن چاہیے، کہ اچھے لفظوں میں لوگ مجھے یاد کریں، اور اسی طرح ان کو اس بات کی فکر تھی کہ جنت کی نعمتوں کا میں وارث بن جاؤں، ہے نا، تو ان کے ہاں اگر کسی چیز کی قیمت تھی، رب کی رضا کی، اعمال مردیہ کی، آثار حسنہ کی، اور پھر نتیجے میں کیا کہ نعمتوں بھری جنت، اور ان کو یہ بات اتنی سمجھ میں آئی کہ مال اور بنون نہیں کام آتے سوائے اس کے کہ قلب سلیم، اور قلب سلیم کیا ہے، جو بیمار نہ ہو، جو شرک کفر بدتوں سے، علائشوں سے، حسرتوں سے اور حسد سے، ان ساری جو برائیاں ہیں ان سے پاک ہو، بے عیب ہو، سالم ہو، اور وہ دل سلیم، وہ دل جس کو سانپ نے ڈس لیا ہو، اور جو سانپ سے ڈسا ہوا ہوتا ہے کیسا ہوتا ہے، سخت زخمی ہوتا ہے، قریب الموت ہوتا ہے، اور جو زخمی ہوتا ہے وہ کیسا ہوتا ہے، تڑپ رہا ہوتا ہے، اور وہ سوچتا ہے کہ اب تو بس جانے کے دن آ گیا، اب کیا کیا جائے، ہے نا، تو اصل بات کیا ہے، آرزویں خوں ہوں یا حسرتیں پامال ہوں، آرزویں خوں ہوں یا حسرتیں پامال ہوں، اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے، یہ ہے اصول اس پورے رکوع کا، اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے، جو تھکے تھکے سے تھے حوصلے وہ شباب بن کے مچل گئے، جو تھکے تھکے سے تھے حوصلے وہ شباب بن کے مچل گئے، یوں نظر نظر سے گلے ملی کہ بجھے چراغ بھی جل گئے، جو سنبھل سنبھل کر بہک گئے وہ فریب خوردہ راہ تھے، جو سنبھل سنبھل کر بہک گئے وہ فریب خوردہ راہ تھے، وہ مقام عشق کو پا گئے جو بہک بہک کے سنبھل گئے، وہ مقام عشق کو پا گئے جو بہک بہک کے سنبھل گئے، تو اس سے کیا بات پتا چلتی ہے کہ یہ کہہ کے کاسا ساز نے پیالہ پٹک دیا، یہ کہہ کے کاسا ساز نے پیالہ پٹک دیا، اب اور کچھ بنائیں گے اس کو بگاڑ کے، پیالے بنانے والے نے یہ کہنے کے بعد پیالے کو توڑ دیا کہ یہ پیالہ نہیں مجھ سے اچھا بنا، وہ کاریگر تھا، مٹی سے پیالے بناتا تھا، یہ کہہ کے کاسا ساز نے پیالہ پٹک دیا، اب اور کچھ بنائیں گے اس کو بگاڑ کے، آئیے اپنے دل کے پیالے کو بھی توڑ دیں. یہ دل جو دنیا کی محبت سے لبریز ہے, آئیے اس کو آخرت کی محبت سے بھر لیں. یہ دل جو پیئر پریشر کی وجہ سے گناہ کرتا ہے, ریس کرتا ہے, آئیے اس میں اللہ کی اور آخرت کی محبت جو ہے اس میں ڈال دیں. اب اور کچھ بنائیں گے اس کو بگاڑ کے. اور جو یہ ٹوٹا ہوا دل ہوتا ہے, ٹوٹا ہوا دل اللہ کو بڑا پسند ہے. تو بچا بچا کے نہ رکھ اسے, تیرا آئینہ ہے وہ آئینہ, کہ شکستہ ہو تو عزیز تر ہے نگاہ آئینہ ساس میں. اللہ تعالیٰ کو یہ زیادہ پسند ہے کہ میں اور آپ جو ہیں اپنے دل کی خواہشات کو پورا نہ کریں. اور جب دل جو ہے وہ بچوں کی طرح مچلتا ہے نا, آپ ایک خواہش سے اس کو روکتے ہیں وہ دوسری کے لیے مچلنے لگتا ہے, آپ دوسرے کے لیے اسے منع کرتے ہیں وہ تیسری کے لیے رونے لگتا ہے. اور جب دل کی خواہشات پوری نہ کی جائیں, مثلا آپ کو کسی نے برا بھلا کہا, آپ اس کو برا بھلا کہنے کی بجائے آپ اس کو معاف کر دیں, تو دل پہ زد تو بڑی زور کی لگتی ہے, دل ٹوٹ جاتا ہے, ہے نا. آپ نے کچھ بھی نہیں زیادتی کی, لوگ آپ کے ساتھ زیادتی کر رہے ہیں, آپ صبر کرنا چاہ رہی ہیں, صبر کے گھونٹ پینا چاہ رہی ہیں, اب دل پر اس وقت کیا گزرتی ہے, آپ کس طرح سے جو ہے سیخ پا ہوتے ہیں. لیکن کیا کرنا ہے, اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے. اور اللہ کو تو وہی دل پسند ہے جو معاف کرنے والا ہے, جو عفو درگزر کرنے والا ہے, جو قلب سلیم ہے, جو قلب منیب ہے, جو اواہ حلیم ہے, ہے نا. اس لیے اللہ تعالی نے کہا ان فی ذلک لآیہ, یقیناً اس میں ایک بڑی نشانی ہے. حضرت ابراہیم علیہ السلام کے قصے میں کیا نشانی پتہ چلتی ہے, حسب نسب کام نہیں آئیں گے, اگر کچھ کام آئے گا تو ابراہیم علیہ السلام کی طرح دعوت توحید کے علم بردار بن جائیے. دوسری بات کیا سامنے آتی ہے, ایک ابراہیم علیہ السلام کی قوم تو دنیا سے مٹ گئی, مٹے نامیوں کے نشان کیسے کیسے, ہے نا. نہ گورے سکندر نہ ہے کسرے دارا, مٹے نامیوں کے نشان کیسے کیسے, ان کا تو ان کے نشان ایسے مٹے کہ مٹی کا نشان بھی باقی نہیں ہے, ہے نا. تو بقا کس کو حاصل ہوا, ابراہیم علیہ السلام کو, ان کے بیٹوں کو, اسماعیل علیہ السلام اور اسحاق علیہ السلام کو, ہے نا. تو اصل چیز جو کام آئے گی وہ حسن عمل ہے اور حسن کردار ہے. اور ہم نے یہ بھی دیکھا کہ جنت متقین کے سامنے لائی جائے گی, ڈرنے والوں کے سامنے. یہ تقوی کا لفظ بہت دن ہو گئے مجھے اور آپ کو سنتے ہوئے, تقوی کہتے کس کو ہیں, زندگیوں کے بدل جانے کو, ہواؤں کا رخ تبدیل کر دینے کو, پہاڑوں کو چاک کر, پہاڑوں کے سینے کو شق کر کے اس میں نہریں جاری کر لینے کو. اور میری پیاری بہنوں, پہاڑوں میں سوراخ کر کے, شق کر کے اس میں جو ہے وہ محل بنائے جائیں یا نہریں جو ہیں وہ کھود لی جائیں, یہ بھی آسان ہے. دریاؤں کا رخ بدلنا یہ بھی آسان ہے, لیکن جو انسان ہے نا اس کے اندر تبدیلی ہو جائے, یہ اپنے آپ کو بدل لے, یہ بڑا مشکل ہے لیکن ناممکن نہیں ہے. اگر اس کے دل میں ایمان کی شمع روشن ہو جائے تو اس میں بھی ایک انقلاب آ جاتا ہے. اور مت بھولیں اس بات کو, اور وہ بات کیا ہے, وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ, جنت صرف متقین لوگوں کے قریب لائی جائے گی. اور اس سبق سے, حضرت ابراہیم علیہ السلام کی کہانی سے میرے اور آپ کے لیے کیا پیغام نکلتا ہے, ایک بڑی خوبصورت کہانی ہے جو میں اور میں آپ کے اور اپنے سامنے رکھنا چاہتی ہوں کہ تقوی کا انعام کیا ہوتا ہے. اور تقوی وہ چیز ہے جس کا اللہ دنیا میں انعام دیتا ہے. شام کے مشہور عالم دین شیخ طنطاوی, انہوں نے جو ہے وہ اپنی یادداشتوں میں اس واقعے کا ذکر کیا ہے. واقعہ کچھ یوں ہے کہ ایک لڑکا نیک اور صالح تھا, تقوی اور پرہیزگاری اس کے اندر پائی جاتی تھی. البتہ یہ جو علم حاصل کرنا ہے نا, اس سے اس کو کچھ زیادہ دلچسپی نہیں تھی. وہ ایک دینی مدرسے میں پڑھتا تھا, استاد جو کہتا اس پر عمل کرتا, استاد کے لیے, استاد کی باتیں اس کے لیے بڑی اہمیت رکھتی تھی. اب جب اس نے استاد کی خدمت کی, ایک خاص موقع تک استاد کے پاس رہا, اور علم جو تھا جتنا بھی اپنی ضرورت کے مطابق اس نے چاہا جب حاصل کر لیا, تو استاد نے اسے اور اپنے دوسرے طالب علموں کو نصیحت کی. آپ سوچیں کہ استاد جو ہیں وہ اپنے شاگردوں سے کتنا پیار کرتے ہیں، اور یہ استاد بھی کتنا باعمل تھا، اور کتنی اچھی اس نے نصیحت کی کہ لوگوں کے محتاج نہ بنو، لا تکونوا عالۃً علی الناس، کیوں لوگوں کے جو ہے وہ محتاج نہ بنو، کیونکہ دنیا داروں کے سامنے ہاتھ پھیلانے والا جو عالم ہے خیر اور بھلائی سے محروم رہتا ہے. فَإِنَّ الْعَالِمَ الَّذِي يَمُدُّ يَدَهُ إِلَىٰ أَبْنَاءِ الدُّنْيَا لَا يَكُونُ فِيهِ خَيْر، جو اپنے علم سے دنیا حاصل کرنا چاہتا ہے نا، تو کیا ہے کہ پھر اس کو خیر اور بھلائی نہیں ملتی. فَلْيَذْهَبْ كُلُّ وَاحِدٍ مِّنْكُمْ، تم میں سے ہر طالب علم جائے یہاں سے، وَلْيَشْتَغِلْ، اور شغل اختیار کر لے، پیشہ اختیار کر لے، بِالصُّنْعَةِ الَّتِي كَانُوا أَبُوهُ، اور جا کر اپنے باپ کی جو سنت یعنی پیشہ کاریگری یا جو بھی اس کا جاب ہے، باپ کی باپ کا پیشہ اختیار کر لو، اس سے معاش حاصل کرو. کانا ابوہ یشتغل بہا ولیتق اللہ فیہا، یعنی اپنے باپ کا جب پیشہ اختیار کرنا تو اپنے پیشے میں اللہ کا خوف اور تقویٰ جو ہے نا اس کو اختیار کرنا، بھولنا نہیں. تو استاد نے اپنے طالب علموں کو جب رخصت کیا تو تین باتیں کی. پہلی بات اس کی کیا تھی کہ اب جا کے دنیا داروں کے سامنے ہاتھ نہ پھیلانا، ایسے عالم جو ہے اس کو کوئی بھی خیر اور بھلائی جو ہے نہیں ملتی. نمبر دوسری بات یہ کہی کہ اپنے باپ کے پیشے کو اختیار کر لینا، جا کر اس سے معاش حاصل کرنا. اور تیسری بات یہ کہی کہ پیشے میں اللہ کا خوف اختیار کرنا، تقویٰ. اب یہ لڑکا اپنے گھر گیا، باقی لڑکے بھی اپنے اپنے گھروں میں گئے. اب یہ لڑکے نے جا کر اپنی امی سے پوچھا کہ امی جان ذرا مجھے یہ تو بتائیں میرے ابا جان کیا کرتے تھے. اب بیٹا جو تھا ماں کے سوال سے، یعنی ماں بیٹے کے سوال سے گھبرا گئی، بیٹے کے سوال سے ماں کو بڑی پریشانی ہوئی، وہ گھبرا گئی اور پوچھا کہ بیٹے تیری باپ کو فوت ہوئے تو ایک مدت گزر گئی، بہت پہلے اس کا انتقال ہو گیا، تمہیں اپنے باپ کے پیشے سے کیا لینا دینا جو یہ سوال کر رہے ہو. بیٹے نے اب اصرار کیا کہ مجھے تو اپنے باپ کا پیشہ جو ہے نا اختیار کرنا ہے. ماں ٹال مٹول کرتی رہی، جب بیٹے نے بہت ضد کی تو ماں نے نہ چاہتے ہوئے بھی اپنے بیٹے سے کہا، بیٹے جب تم بار بار مجھ سے اپنے باپ کے پیشے کے بارے میں پوچھ ہی رہے ہو تو مجبوراً زبان کھولنا پڑ رہی ہے، اگر کوئی اچھا پیشہ تمہارے باپ کا ہوتا تو مجھے بتانے میں اس قدر تذبذب نہ ہوتا، لیکن جب تمہارا اصرار ہی ہے تو سنو، تمہارا باپ چور تھا، چور، چوری ہی اس کا پیشہ تھا. بیٹے نے ماں کا جواب سن کر کہا، امی جان استاد محترم نے تمام طالب علموں سے کہا ہے کہ جاؤ اور اپنے اپنے باپ کا پیشہ اختیار کرو اور اس میں تقویٰ کا خیال رکھنا. اب وہ بتاتا ہے کہ میرے استاد نے مجھے کیا کہا ہے. ماں نے کہا، تیرا ستیاناس، بھلا چوری میں تقویٰ شیاری، یہ کیسی بات ہے. بیٹے نے ماں سے کہا، لیکن امی جان استاد محترم نے یہی بات کہی ہے جو میں نے آپ کو بتائی ہے. اب دیکھ لیں کچھ ایسے طالب علم بھی ہوتے ہیں، ہے نا، استاد کی بات جو ہے اپنے لیے حفظ جان بنا لیتے ہیں. اب پھر کیا کیا، نوجوان لڑکے نے چوری سے متعلق معلومات حاصل کرنی شروع کی، باقاعدہ ٹریننگ لی، چوری کیسے کرتے ہیں، کون سے ضروری اوزار ہونے چاہیے وہ لے لیے. اب وہ دن بھی آ گیا جب اس نے چوری میں ٹریننگ مکمل کر لی، اب وہ چوری کر سکتا تھا اور وہ خوش تھا کہ اب میں اپنے باپ کے پیشے کو حاصل کر سکتا ہوں. اب اس نے بڑے غور و غوث کے بعد یہ پروگرام بنایا کہ آج سے بس اپنے اب والد کے پیشے پر نہ عمل کرنا ہے. عشاء کی نماز پڑھ کر وہ لوگوں کے سونے کا انتظار کرتا رہا. جب سب لوگ سو گئے اور چاروں طرف سناٹا چھا گیا تو اس نے سب سے پہلے پڑوسی کے گھر سے چوری کرنے کا آغاز کرنے کا ارادہ کیا. جب پڑوسی کے گھر میں داخل ہونا چاہا تو اسے اپنے استاد کی نصیحت یاد آ گئی کہ اپنے پیشے میں تقویٰ کا پاس اور لحاظ کرنا. اس نے دل میں کہا کہ پڑوسی کے گھر میں چوری کرنا اور اسے تکلیف دینا تو سراسر تقویٰ کے خلاف ہے، اللہ تعالیٰ سخت ناراض ہوگا. چنانچہ اب اس نے پڑوسی کے گھر کو چھوڑا، اب اگلے گھر کی طرف پڑا، اگلے گھر کی طرف بڑھا. جب اگلے گھر میں گیا تو وہ گھر یتیم بچوں کا گھر تھا. اس نے کہا، یہ یتیم بچوں کا گھر ہے، اس میں چوری کرنا بھی تقویٰ کے خلاف ہے، کیونکہ اللہ تعالیٰ نے یتیموں کا مال کھانے سے منع کیا ہے. اب یہ کہہ کر अब इस फिर भी वो घर को छोड़कर जो है वो आगे बढ़ गया। इसी तरह जब कोई घर आता और ये चोरी करने का इरादा करता तो कोई ना कोई बात इसके जहन में आ जाती जिसको वो तकवा के खिलाफ समझकर आगे बढ़ जाता। यहां तक कि एक ताजिर का घर आ गया, बड़ा बिजनेसमैन, ये ताजिर बड़ा अमीर आदमी था, इसकी सिर्फ एक ही बेटी थी। चोरी ने कहा हाँ हाँ ये है वो घर जिसमें चोरी की जा सकती है। फिर इसने बहुत सी चाबियां निकलवाई, अंदर से बहुत सी चाबियां अपने पास से निकाली जो उसने पहले से बनवा कर रखी हुई थी क्योंकि ट्रेनिंग ली हुई थी, और दरवाजा खोल लिया। जब घर के अंदर दाखिल हुआ तो देखा कि घर तो बहुत बड़ा है और कमरे भी बहुत ज्यादा हैं। चुनाचे वो घर में घूमने लगा जैसे कोई चोर नहीं बल्कि मेहमान हो। बिल आखिर उसकी निगाह उस जगह पर पड़ गई जहां माल रखा हुआ था, और वहां जो तजवी थी वो जगह थी, उसको खोला वो अलमारी को जिसमें सोने चांदी रुपए पैसे उनसे वो अलमारी भरी हुई थी। चोर ने जब उसे माल निकालना चाहा तो उसे अपने उस्ताद की नसीहत याद आ गई और वो कहने लगा कि उस्ताद मोहतरम ने तो तकवा इख्तियार करने की बात कही थी, हाँ पता नहीं कि इस ताजिर ने अपने माल की ज़कात भी निकाली है या नहीं, क्यों ना पहले इसकी ज़कात का हिसाब किताब कर लिया जाए। ये सोच कर इसने हिसाब किताब के रजिस्टरों को निकाला, क्योंकि ज़ाहिर सोना चांदी जेवर भी था, साथ ही उसके रजिस्टर भी पास पड़े थे। अब उसने क्या किया कि अपने साथ वो छोटी सी एक लालटेन भी लाया था, लैंप, और इसकी रोशनी में उसने रजिस्टरों की छानबीन करनी शुरू की। अब हिसाब किताब में वो बहुत ही माहिर था, जल्दी जल्दी पूरे माल का हिसाब किया और इसकी जकात का हिस्सा निकाल कर अलग कर दिया क्योंकि उसने जकात निकाली नहीं थी। फिर वो हिसाब किताब में इतना मसरूफ हो गया, इतना उसने डूब गया कि उसे वक्त गुजरने का एहसास ही ना रहा। अचानक उसे महसूस हुआ कि अब तो फजर का वक्त हो गया। इसने अपने आप से कहा तकवा का तकाजा है कि पहले नमाज फजर पढ़ लेनी चाहिए और बाद में अपना काम करना चाहिए। फिर वो घर के आंगन में आया और इसे पानी लेकर वुजू किया। आप देखते ही जाइए तकवा क्या है। फिर नमाज के लिए अकामत कहने लगा क्योंकि ये भी तकवा के खिलाफ था कि अकेले नमाज पढ़ता। नमाज के लिए अकामत कहने लगा। घर के मालिक ने जब अकामत की आवाज सुनी तो घबरा कर नींद से बेदार हुआ। नीचे झांका, देखता क्या है कि एक छोटी सी लालटेन रोशन है और उसकी अलमारी खुली हुई है, सामने एक नौजवान नमाज के लिए अकामत कह रहा है। मकान मालिक की बीवी भी जा गई और देखकर शोहर से पूछा ये सब क्या है। मकान मालिक ने बताया अल्लाह की कसम मुझे कुछ समझ में नहीं आ रहा। फिर वो घर की दूसरी मंजिल से नीचे उतर कर इस नौजवान के पास गया और कहा तुम्हारा सत्यानाश हो, आखिर तुम हो कौन, ये क्या कर रहे हो। चोर ने कहा अस्सलातु अव्वल अन सुम्मल कलाम, पहले नमाज पढ़ लेते हैं बाद में बात होगी, क्योंकि नमाज जमात का टाइम जाहिर था। मालिक खासा घबराया हुआ था। नौजवान ने उसे हुक्म दिया जल्दी से वुजू करके आओ। वो वुजू करके आया तो नौजवान ने उसे कहा चलो तुम जमात करवाओ। उसने नौजवान से कहा नहीं तुम इमामत कराओ। नौजवान ने कहा नहीं तुम घर के मालिक हो और ज्यादा हकदार वो है जो कि घर का मालिक है ना, वो इमामत का हकदार है, आपको पता ये बात। अच्छा अब मालिक मकान के लिए इसकी हुक्म अदूली का तो कोई तसव्वुर नहीं था, वो पहले उसके हाथ में भूले हुए थे क्योंकि उसे अपनी जान के लाले पड़े हुए थे। उसने जमात कराई, अब नमाज इसने कैसी पढ़ी अल्लाह ही को इसकी कैफियत का इल्म है। खौफ और रोब के मारे इसके इसका बुरा हाल था। बहरहाल जब नमाज खत्म हुई तो मालिक मकान ने पूछा मुझे बताओ तुम हो कौन और यहाँ किस नियत से आए हो। अब आप सोचें मालिक बड़ा हैरान है, कहता है मुझे बताओ तुम हो कौन और यहाँ किस नियत से आए हो। नौजवान ने बताया मैं चोर हूँ और चोरी करने के लिए आया हूं, मगर तुम बताओ कि तुम ज़कात क्यों नहीं अदा करते। मैंने तुम्हारे रजिस्टरों को चेक किया है, तुमने 6 सालों से ज़कात नहीं दी। ये अल्लाह का हक है और फर्ज है, मैंने हिसाब कर दिया है और ज़कात का माल अलहदा कर दिया है ताकि तुम उसे मुस्तहकीन तक पहुंचा दो। ये सुनना था के मकान मालिक जैसे ताज्जुब से बौखला गया और कहने लगा तेरा सत्यानाश हो, अस्तगफिरुल्लाह, कहने लगा तेरा सत्यानाश हो, ये तू क्या कर रहा है, क्या तू पागल है? उसने कहा मैं पागल नहीं बल्कि तंदुरुस्त सेहतमंद और तवाना हूं। मालिक मकान ने पूछा तो फिर तुम चोरी क्यों कर रहे हो? उसके जवाब में नौजवान चोर ने अपनी सारी कहानी इस ताजिर को सुनाई। जब ताजिर ने नौजवान का भोलापन, इसकी भोली भाली प्यारी शक्लो सूरत और हिसाब किताब में इसकी महारत देखी तो अपनी बीवी के पास गया और नौजवान चोर के मुतालिक सब कुछ बताया कि तुम अपनी बेटी के रिश्ते के लिए परेशान थी, अल्लाह ने रिश्ता तुम्हारे घर भेज दिया है। इसकी बीवी ने भी कहा कि ठीक है। अब उस नौजवान के पास आया और कहा देखो चोरी करना निहायत बुरी बात है, तुम्हें मालो दौलत चाहिए, अगर तुम चाहो तो मैं तुम्हें अपने माल में हिस्सादार बना सकता हूँ। नौजवान ने कहा वो कैसे? ताजिर कहने लगा मेरी एक ही बेटी है, मैं इसकी शादी तुमसे कर देता हूँ, मैं तुम्हें अपना चीफ अकाउंटेंट भी बनाने के लिए तैयार हूँ, रहने के लिए तुम्हें घर भी दूंगा और माल भी, तुम अपनी वालदा से मशवरा कर लो। नौजवान ने इस पर अपनी रजामंदी का इजहार किया और इसकी वालदा को भी ये रिश्ता जो है वो पसंद आया और अगले दिन इस ताजिर ने गवाहों की मौजूदगी में अपनी बेटी की शादी इस नौजवान से कर दी। तो ये क्या है? तकवा और इसका इनाम। तो तकवा जो है ये वो खूबी है, दुनिया में अल्लाह ताला उसका नकद इनाम देते हैं ना, और वो असल बात क्या है कि उज़्ज़िफ़तिल जन्नतु लिल मुत्तकीन। और मैं इस कहानी को पढ़ते हुए सोच रही थी कि दुल्हन सजा बनाकर, दौलत सजा बनाकर, वो हवेली सजा बनाकर इस मुत्तकी शख्स के पास लाकर खड़ी कर दी गई। उसको समझ नहीं थी कि चोरी नहीं करनी, बस उसने कहा मेरे उस्ताद ने एक बात कही है, बस मुझे वो करनी है ना। तो मेरी प्यारी बहनों, ये सारी कहानी और ये पिछली कौमों के वाकयात और इब्राहिम अलैहिस्सलाम और दूसरे पैगम्बरों के वाकयात मेरे और आपके लिए क्या पैगाम लाते हैं? इन फी ज़ालिका लआया, यकीनन इसमें बहुत बड़ी निशानी है। वमा काना अक्सरुहुम मुमिनीन, मगर अक्सर लोग ईमान लाने वाले नहीं हैं। वइन्ना रब्बका लहुल अज़ीज़ुर रहीम, और बेशक तेरा रब ही गालिब भी है और रहम करने वाला भी है। मुझे और आपको भी अपनी जिंदगी का जायजा लेना चाहिए कि पढ़ते पढ़ाते इल्म हासिल करते जिंदगियां गुजर गईं, जवानियां हमने बिता दी, है ना। बहुत कुछ मुझे और आपको आता है, अमल करने के लिए तो एक बात भी काफी है और वो ये कि मुत्तकी बन जाएं। तो क्या मैंने और आपने अपनी जिंदगी में तकवा इख्तियार कर लिया? क्या इसके लिए मैं और आप तैयार हैं? क्या जन्नत की कीमत देने के लिए तैयार हैं? और जन्नत की कीमत है कल्बे सलीम, और कल्बे सलीम वो है जिसके अंदर तकवा हो। अल्लाह ताला मुझे और आपको बेहतरीन मुसलमान बनाए। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।